أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين وعلى آله الطيبين الطاهرين المعصومين، ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. تفسير سورة النصر. بسم الله الرحمن الرحيم. اذا جاء نصر الله والفتح، اور جب اللہ کی نصرت اور فتح آ گئی. ورأيت الناس يدخلون في دين الله افواجا، اور آپ لوگوں کو فوج در فوج اللہ کے دین میں داخل ہوتے ہوئے دیکھ رہے ہیں. فسبح بحمد ربک، تو اپنے رب کی ثنا کے ساتھ اس کی تسبیح کریں. واستغفر ہو اور اسے طلب مغفرت کریں. انہ کان توابا، یقیناً وہ بڑا توبہ قبول کرنے والا ہے. کہ سورہ نصر قرآن کی انتہائی امید افزا صورتوں میں سے، امید بڑھانے والی صورتوں میں سے ایک صورت ہے، جو کہ کلام مجید میں مومنین کی تسلی کے لیے، مومنین کے دلوں کے سکون کے لیے، مومنین کے دلوں کے اطمینان کے لیے، اور جناب رسول خدا صلی اللہ علیہ وسلم کے تسکین قلب کے لیے، اور ان کی بشارت کے لیے قرآن میں نازل ہوئی. اور یہ سورت صلح حدیبیہ کے مشہور واقعے کے بعد نازل ہوئی. کہ صلح حدیبیہ وہ صلح تھی کہ جب کہ رسول اللہ صلی اللہ علیہ وسلم نے مکہ کے حد کرنے کا ارادہ کیا، تو مکہ کے باہر مشرکین مکہ نے انہیں مکہ میں داخل ہونے کی اجازت نہیں دی، کہ اس وقت مسلمان تعداد میں کم تھے اور ان کے پاس اتنی زیادہ افرادی اور افواجی قوت نہیں تھی جتنی مشرکین کے پاس تھی، کہ مشرکین کے پاس مادی قوت کی بہت فراوانی تھی، لیکن اللہ کی نصرت کی امید پہ رسول اللہ صلی اللہ علیہ وسلم نے ان کے ساتھ صلح حدیبیہ کا معاہدہ کیا. اور جب صلح کی پیشکش کی تو انہوں نے اپنے غرور و گھمانڈ میں آ کے کہ ایسی شرائط رکھنا شروع کر دیں کہ جن کو بظاہر قبول کرنا ناممکن تھا، لیکن جناب رسول خدا نے انتہائی صبر و تحمل سے کام لیتے ہوئے کہ ان شرائط کو بھی تسلیم کیا. مثلاً ایک شرط یہ تھی کہ اگر مکہ سے کوئی شخص فرار ہو کے مدینہ جائے گا، ہجرت کر کے مدینہ جائے گا، تو وہ مکہ کے لوگوں کے مطالبے کے طور پر واپس کر دیا جائے گا، لیکن مدینہ سے اگر کوئی شخص مکہ آئے گا تو اسے واپس نہیں کیا جائے گا. اور اس طرح کی دیگر شرائط تھیں جس میں بظاہر مسلمانوں کو دبا دیا گیا تھا، لیکن رسول اللہ صلی اللہ علیہ وسلم نے وہ تمام شرائط تسلیم کر لیں، اور انہوں نے محمد رسول اللہ کے ساتھ نام بھی لکھنا، رسول اللہ کا لفظ لکھنا بھی مشرکین مکہ نے گوارا نہیں کیا. رسول پاک نے اس بات کو بھی برداشت کر لیا کہ رسول پاک کی اس صبر و برداشت کی فتح کو، کہ مسلمانوں کو کہ اس تشدد سے، اس خطرے سے کہ مشرکین کی قوت کے مقابلے میں اس وقت کمزوری کی حالت میں ٹکرا جانے کا جو خطرہ تھا، اس سے بچنے کو کہ اللہ تعالیٰ نے جناب رسول خدا اور مسلمانوں کے صبر کو فتح مبین کے طور پہ یاد کیا. اور قرآن میں آیت نازل کی، انا فتحنا لکا فتح مبینا، اور اس فتح کو کہ اس میں فاتح کا نام بھی لیا کہ فتحنا، ہم نے فتح دی. تو ایسی فتح ہوتی ہے. قرآن میں دو طرح کی فتح کا لفظ جو ہے وہ استعمال ہوا ہے، کہ ایک جہاں پہ فاتح اور ناصر مدد کرنے والے کا نام مذکور ہے कि वो फतह मुबीन के मौके पे आया है, और एक फतह वो फतह मुतलक है कि जो कि सूरह नसर में आया है, और नसर के अल्लाह ताला की तरफ से आने वाली मदद मुतलकन वो लफ्ज़ इस्तेमाल हुआ है इज़ा जा नसरुल्लाह वल फतह, कि यहाँ पे नसर के साथ तो अल्लाह का लफ्ज़ इस्तेमाल हुआ है कि नसर तो अल्लाह ही की तरफ से है, और ज़ाहिरन और उसका माना और बातिनन भी उसका माना यही है कि नसर अल्लाह की तरफ से है, जबकि फतह का भी असली माना तो यही बनता है कि सारी फतह भी अल्लाह की तरफ से है, लेकिन लफ्ज़ फतह यहाँ पे मुतलकन आया है, इसलिए इस फतह को वो फतह मुतलक कहा जाता है कि वो मत फतह मुतलक कि जो हमेशा हमेशा की फतह है, कि जिसके साथ नाकामी या जिसके साथ कोई और रुकावट कि वहाँ पे मौजूद नहीं है, और वो इस्लाम की जावेदानी फतह है और हमेशा हमेशा की फतह है, और हुआ भी यूँ कि तारीखी वाक़यात के अगर तसलसल को देखें तो एक आयत की शान नज़ूल होती है कि किस मौका पर ये आयत नाजिल हुई, और एक जवे नज़ूल होती है कि यानी उस वक्त क्या हालात थे कि जिनमें कुरान का नज़ूल हो रहा था, वो तदरीजन क्या वाक़यात रूनुमा हो रहे थे। मिसाल के तौर पे जिस तरह सूरह बकरा नाजिल हुई तो सूरह बकरा एक तवील ज़माने में नाजिल हुई, इसलिए उसकी आयात का शान नज़ूल कि उसके हिसाब से बनता है, तो वो जवे नज़ूल होता है, और एक जो है वो फ़िज़ाए नज़ूल होती है कि जो कि कुल कुरान के नज़ूल से मुतल्लिक होती है, कि जो कि सारे आलमी हालात से मुतल्लिक होती है, कि सारे इंसानों के जहान इंसानी के हालात से मुतल्लिक होती है, कि वो उस कुरान की आयत को कुरान की सूरतों को कि इस सारे तनाज़ुर में देखना पड़ता है, तो उनके मानी ज़्यादा वाज़े तौर पे वो समझ में आते हैं, उनकी तफसीर ज़्यादा वाज़े तौर पे समझ में आती है। तो सूरह नसर के बारे में कहते हैं बाद मुफस्सरीन की राय है कि ये फतह मक्का के वक्त नाजिल हुई, जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने मक्का को फतह किया था तो उस वक्त ये सूरत नाजिल हुई, लेकिन बाद मुफस्सरीन के मुताबिक कि ये सुलह हुदैबिया के बाद और फतह मक्का से थोड़ा पहले नाजिल हुई, और कुरान की आखिरी सूरतों में से है, कि बाद के मुताबिक कि इसमें जो फतह का जिक्र है वो फतह मक्का सिर्फ मुराद नहीं है, बल्कि फतह मक्का भी मुराद है, और उसके बाद में आने वाली फतूहात भी, कि फतह हुनैन और इस तरह बाकी कुछ गज़वात जो है कि वो फतूहात भी इसकी फतह के लफ्ज़ में वो शामिल हैं, उसके मसादीक में से शामिल हैं, और जितनी कामयाबियां भी इस्लाम को उसके बाद इस सूरत के नज़ूल के बाद हासिल हुई कि वो इस सूरत की पेशनगोई के तौर पे कि सूरत के मसादीक के तौर पे तमाम के तमाम इसकी तफसीर में आती है, कि फतह मक्का की तफसीर ये है कि उससे अगले साल जब मुआहदा सुलह हुदैबिया इंतहाई कड़ी और सख्त शरायत के साथ कि जो मुसलमानों के लिए कड़ी और सख्त थी लेकिन मुशरिकीन मक्का के लिए इंतहाई आसान थी, तो मुशरिकीन मक्का उन शरायत को ना नभा सके और उन शरायत की खिलाफ वर्जी की और सुलह हुदैबिया की सुलह को उसके अहद को तोड़ दिया, तो जनाब रसूल खुदा पे अल्लाह ताला की वही नाजिल हुई कि आप इस साल कि आप हज के लिए जाएं और अपने तमाम कबाइल की फ़ौज को इकट्ठा करके फतह मक्का को फतह कर लें, तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के 10,000 का लश्कर लेके वो मक्का की तरफ रवाना हुए, और जब इस लश्कर ने वो मक्का का घेराव कर लिया तो रात को इतनी बड़ी आग रोशन की कि हर तरफ रसूलुल्लाह सल्लम ने हुक्म दिया कि बहुत बड़ी एक आग रोशन की जाए, कि लकड़ियां जमा करके आग रोशन की जाए ताकि उन लोगों को आपकी तादाद का पता चले, क्योंकि इस्लाम का असल मंसूबा ये था कि बग़ैर किसी खून रेजी के ये मक्का फतह हो जाए, कि मक्का को फतह करना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की रूह की पाकीज़गी से ताल्लुक़ रखता है, वरना कोई नापाकीज़ा रूह के कोई गैर तरबियत याफ्ता नफ्स वो मक्का के खाना काबा के करीब नहीं फटक सकता था कि खाना काबा पे कब्ज़े का सोच नहीं सकता था। जिस तरह के इब्राहा के लश्कर ने प्रोग्राम बनाया, इब्राहा ने हाथियों का लश्कर लेके ये प्रोग्राम बनाया कि वो खाना काबा के जो कि लोगों के लिए अल्लाह की परस्तिश का मरकज़ है, कि अल्लाह की परस्तिश का घर है, जो कि अल्लाह के घर के तौर पे मशहूर है, तो इसको नाबूद कर दिया जाए, इसको गिरा दिया जाए। तो इब्राहा का लश्कर जब हज़रत अब्दुल मुतलब के दौर में रसूलल्लाह के दादा के दौर में मक्का के पे हमला करने के लिए आया, तो उस वक्त हज़रत अब्दुल मुतलब के उसके पास सिर्फ इस बात के लिए गए कि देखो इब्राहा, मैं मक्का का सरदार हूँ, मैं काबा का मुहाफिज हूँ, कि देखो मेरे ऊँट तुम्हारी फ़ौज ने वो गिरफ़्तार कर लिए हैं, कि मैं उन ऊँटों का मालिक हूँ, तो मेरे ऊँट मेरे हवाले कर दिए जाएं। तो इब्राहिम ने हैरान होकर पूछा कि तू काबा का मुहाफिज है, तू मक्का का सरदार है, तुझे ना काबा का ख्याल आ रहा है ना मक्का का ख्याल आ रहा है, तू सिर्फ अपने ऊँटों के बारे में वो बात करने आया है। तो हज़रत अब्दुल मतलब ने बरजस्ता जवाब दिया कि देखो ऊँटों का मैं मालिक हूँ, इसलिए उनकी फ़िक्र मुझे है, इस काबा की भी एक हस्ती मालिक है, तुम देखना वो तुम्हारे सामने इसका दिफा करेगी और तुम्हें इसके करीब फटकने भी ना देगी। तो इब्राहा उसकी बात पे मजाक में उड़ा दिया और इब्राहा ने अपने लश्कर को हुक्म दिया कि खाना काबा पे चढ़ाई की जाए, कि यकाजक परिंदों का एक लश्कर नमूदार हुआ और परिंदों की चोंचों में कंकरियाँ थीं, कि ये सूरत भी कुरान में वो मौजूद है कि उन अबाबील के चोंचों में जो लश्करियाँ के जो पत्थरियाँ थीं कि जो कंकरियाँ थीं उन्होंने अब्राहा के लश्कर पे फेंकी, और अब्राहा का लश्कर के वो कासिमा कूल के वो बिल्कुल तबाह बर्बाद हो गया। तो मक्का की फतह रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम की रूह की इंतहाई पाकीज़गी को ज़ाहिर करती है, कि उनके मकामात की बुलंदी को ज़ाहिर करती है, कि काबा का असल वारिस के उस पे उसको इबादत खुदा के लिए पाक करने के लिए वो वापस आ गया, कि ये अल्लाह का इरादा था कि जिसने तकमील को पहुंचना था तो जनाब रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम के लश्कर की तादाद देकर के मुशरिकीन मक्का खौफज़दा हो गए। और सुबह को अबू सुफियान हालात का पता करने के लिए आया तो रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम के चचा हज़रत अब्बास से उनकी मुलाकात हुई, तो अब्बास ने कहा कि देखें मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के अपनी नबुव्वत का ऐलान करते हुए 10,000 का एक कसीर लश्कर लेके आया है और तुम में उस लश्कर के मुकाबले करने की ताकत नहीं है, कि सारा लश्कर मुसल्ला है, इसलिए बेहतर ये है कि हथियार डाल दो और अपनी शिकस्त तस्लीम कर लो। तो अबू सुफियान ने उससे पनाह मांगी कि मुझे अपनी पनाह में ले लें, तो हज़रत अब्बास ने उन्हें अपनी पनाह में ले लिया, उन्हें जनाब रसूल खुदा की तरफ ले के आए। तो जनाब रसूल खुदा ने कहा कि वापस जाके मक्का में जाके ऐलान करो कि अगर कोई शख्स अपने घर में बैठा रहे, अगर कोई शख्स काबा में आके पनाह ले ले, या अगर कोई शख्स अबू सुफियान के घर में पनाह ले ले, तो उसके लिए अमान है कि उससे लड़ाई नहीं की जाएगी, कि हम बग़ैर खूनरेजी के मक्का फतह करना चाहते हैं। तो जब जनाब रसूल खुदा अपने लश्कर के साथ वारद मक्का हुए तो सजदे खुदा अदा किया और सबसे पहले खाना काबा में तशरीफ़ लाए और दो रकात नमाज शुक्राना अदा की कि अल्लाह की बारगाह में सजदा रेज हुए, अल्लाह की खालिस इबादत अदा की कि जो कि अल्लाह का मकसद था कि मेरे घर में मेरी खालिस इबादत की जाए। कि उसके बाद मक्का के लोग جناب رسول خدا کے سامنے وہ اکٹھے ہو گئے تو جناب رسول خدا نے پوچھا کہ آج کے دن تم لوگ کیا چاہتے ہو؟ تو سب نے بآواز بلند ہو کے کہا کہ ہم آپ کی بخشش چاہتے ہیں، ہم آپ سے معافی مانگنا چاہتے ہیں۔ تو جناب رسول خدا نے کہا کہ دیکھیں انتم الطلقاء، کہ آج کے دن میں تم سب کو آزاد کرتا ہوں، اپنی غلامی سے آزاد کرتا ہوں۔ اگرچہ تم اس وقت میری غلامی میں آ گئے ہو، تم ہتھیار ڈال چکے ہو، تم شکست کھا چکے ہو، لیکن انتم الطلقاء، میں تمہیں آزاد کرتا ہوں۔ کہ سعد بن عبادہ، اس نے چاہا کہ آج کے دن کو یوم انتقام قرار دیا جائے، تو جو اس نے اپنے ہاتھ میں علم لیا اور کہا کہ حاضر کہ یہ آج کا دن انتقام کا دن ہے، ہم انتقام لیں گے۔ تو جناب رسول خدا صلی اللہ علیہ وسلم نے اس کے ہاتھ سے علم لے لیا اور علم جناب علی علیہ السلام کو عطا کیا اور کہا کہ حاضر یوم المرحمہ، آج کا دن رحمت کا دن ہے، آج کا دن عفو بخشش کا دن ہے، آج کے دن کسی سے کوئی انتقام نہیں لیا جائے گا۔ تو فتح مکہ رسول اللہ صلی اللہ علیہ وسلم کی روحانی اور اخلاقی فتح تھی، رسول اللہ صلی اللہ علیہ وسلم کے اخلاق کریمانہ کا مظاہرہ تھا کہ فتح مکہ کا ظہور ہوا۔ اذا جاء نصر اللہ والفتح، یہ اللہ کی نصرت کی وجہ سے ہوا کہ اللہ کی یہ نصرت نصرت مطلقہ ہے جو کسی زمانے سے مخصوص نہیں ہے، کہ یہ فتح کسی فتح مطلقہ ہے کہ کسی زمانہ سے مخصوص نہیں ہے۔ اس لیے اسلام و محمد کی یہ فتح ہمیشہ ہمیشہ کی جاودانی فتح ہے، اور ہر آنے والی اسلام کی فتح اس میں شامل ہے، اور یہ نصرت جاودانی نصرت ہے، اور ہر نصرت و تائید الہی جو دین محمد کے راستے میں آئی تھی وہ اسی اذا جاء نصر اللہ والفتح کے مصادیق میں سے ہے، کہ جس طرح اس کے باقی آیات میں آتا ہے کہ یدخلون فی دین اللہ افواجا، کہ لوگ فوج در فوج کے اسلام میں، دین اسلام میں، کہ دین سے مراد یہاں پہ اسلامی ہے، ان الدین عند اللہ الاسلام، کہ اللہ سے مراد کہ دین یہاں پہ دین اسلام میں ہے۔ تو اس کے بعد لوگ جوک در جوک، فوج در فوج اسلام میں، کہ قبائل کے قبائل اسلام میں داخل ہونا شروع ہوئے، اور فتح مکہ کے 2 سال کے اندر سارا جزیرۃ العرب اسلام میں شامل ہو گیا، وہ حکومت محمدی کے تحت آ گیا، رسول اللہ صلی اللہ علیہ وسلم کی سلطنت کے تحت آ گیا، اور رسول اللہ صلی اللہ علیہ وسلم کی محبت کے تحت کی نبوت کے تحت آ گیا، کہ جناب رسول اللہ صلی اللہ علیہ وسلم کی کا یہ پیغام، کہ فتوحات کا یہ پیغام جزیرۃ العرب سے آگے تک بھی پھیل گیا، کہ یدخلون فی دین اللہ افواجا، یہاں پہ یدخلون کہ اسلام میں داخل ہونا فعل مضارع ہے، کہ عربی کا فعل مضارع ہے، کہ جس میں ہمیشہ کا مطلب لیا جا سکتا ہے، سارا مستقبل کا مطلب، یعنی الی یوم القیامہ، کہ الی یوم القیامہ جتنے لوگ اسلام میں داخل ہوں گے وہ اسی فتح و نصرت کے مصادیق میں سے آئیں گے، وہ اسی اللہ تعالیٰ کی فتح و نصرت کے مثالوں میں سے آئیں گے، کہ اسی کے فتح مطلق سے متعلق ہوں گے۔ اس لیے تا قیامت جتنے لوگ وہ دار اسلام میں داخل ہوں گے وہ اسی سورہ نصر کے اس آیت کے مصادیق میں سے ہوں گے، یدخلون فی دین اللہ افواجا، تو اللہ کے دین میں یہ لوگ داخل ہو رہے ہیں۔ فسبح بحمد ربک، تو پھر رسول پاک کو یہ حکم دیا گیا کہ اپنے رب کی تسبیح کر، کہ وہ وظائف توحیدی توحید کی طرف سے وہ اذکار کے جن کا قرآن میں ذکر کیا جاتا ہے ان میں سے سب سے اہم کہ اللہ تعالیٰ کی تسبیح ہے، یعنی اللہ تعالیٰ کا تنزیہ ہے، کہ اللہ تعالیٰ ہر نقص و عیب سے پاک ہے، کیونکہ کعبہ بتوں سے بھرا ہوا تھا، کہ نقص و عیب والے بتوں سے وہ بھرا ہوا تھا، جبکہ اللہ کی ذات ہر نقص و عیب سے پاک ہے، ہر شرک سے پاک ہے، اس لیے تسبیح کے لیے کہا گیا تو سب سے پہلے ظاہری طور پہ کعبہ کو بتوں سے پاک کرنا تھا۔ تو رسول پاک صلی اللہ علیہ وسلم کے ہاتھ میں ایک چھڑی تھی کہ جس سے سارے بت گراتے آتے تھے، کہ پھر کچھ بت بڑے تھے، حضرت علی علیہ السلام کو وہ حکم دیا کہ یا آپ نیچے کھڑے ہوں اور میں اوپر آپ کے کندھوں پہ سوار ہو کے یہ بت اس بت کو گراتا ہوں، اور یا میں نیچے کھڑا ہوتا ہوں اور آپ جو ہے نا وہ اس بت کو گرائیں۔ تو آخر جناب رسول اللہ صلی اللہ علیہ وسلم نے وہ حکم دیا کہ میں کھڑا ہوتا ہوں اور میرے کندھوں پہ سوار ہو کے اے علی کہ یہ وہ بت کعبے کے اوپر جو نصب ہے اور جو بہت بلندی پہ ہے اس کو گرا دو، کہ وہ بت جو کہ بہت بلندی پہ تھا اور جو مشرکین مکہ جس کو بہت بڑا سمجھتے تھے، کہ اس بت کو بھی حضرت علی علیہ السلام اور جناب رسول خدا نے گرا دیا اور خانہ کعبہ کو سب بتوں سے پاک کر دیا۔ گویا یہ خانہ کعبہ کی ظاہری تسبیح کا آغاز کیا، اور اس کے بعد باطنی تسبیح کا کہ دل سے تسبیح خدا کرنے کا آغاز کیا، کہ اس کے بعد روایات میں ہے کہ جناب رسول خدا تسبیح زیادہ کرتے تھے، اور تسبیح کے ساتھ حمد خدا کا ذکر ہے کہ سبب حمد رب کا، کہ اپنے رب کی حمد بیان کرو۔ تو انسان بنیادی طور پہ ایک ناقص موجود ہے کہ اللہ تعالیٰ کا محتاج ہے کہ انسان میں، کہ ایک عام انسان میں ہزاروں، ہم میں ہزاروں عیب و نقص پائے جاتے ہیں۔ جب ہم اس ذات الہی سے رابطہ قائم کرتے ہیں جو ہر عیب سے منزہ ہے، ہر عیب سے پاک و پاکیزہ ہے، تو اس کو تسبیح کرتے ہیں کہ اس رابطے کو، کہ جب ہم اس کو ہر عیب سے پاک و پاکیزہ دیکھتے ہیں، ہر عیب سے پاک و پاکیزہ مانتے ہیں، تو اس کے نتیجے میں، اس کی معرفت میں، کہ دل سے اس کی حمد و ثنا اٹھتی ہے، اس کی تعریف اٹھتی ہے۔ اس لیے آیت کا اگلا لفظ تسبیح کے ساتھ حمد کا ہے، کہ تسبیح بھی اللہ کی ادا کرو اور اس کے ساتھ اس کی حمد و ثنا ادا کرو، کہ ساری کائنات کہ اللہ کی تسبیح بھی کرتی ہے اور اس کی حمد و ثنا بھی کرتی ہے، کہ وہ تکوینن کرتی ہے اور انسان تشریعن کرتا ہے، یعنی انسان شریعت میں آنے والے حکم کے تحت، کہ وحی کے آنے والے باتوں کے بتائے جانے کے ضمن میں کرتا ہے، اور باقی کائنات تکوینی جو اس کے اوپر اصول کار فرما ہے، اللہ تعالیٰ کا تکوینی الہام جو ہے کہ اس کے طور پر یسبح للہ ما فی السماوات و ما فی الارض، آسمانوں اور زمینوں میں جو کچھ بھی ہے وہ اللہ کی تسبیح بیان کرتا ہے۔ تو انسانوں کے لیے جو تسبیح ہے وہ تسبیح تشریعی ہے، یعنی وحی میں جس تسبیح کا حکم دیا گیا ہے، کہ چونکہ انسان باشعور اور صاحب ارادہ موجود ہے، اس لیے یہ بھی سارے موجودات کے ساتھ اللہ کی اس تسبیح میں شامل ہو جاتا ہے کہ فسبح بحمد رب کا، اور جب اس معبود حقیقی کی معرفت حاصل کرتا ہے، اس کو ہر عیب و نقص سے پاک کر لیتا ہے، اس کو ہر شرک سے پاک سمجھتا ہے، جب بتوں کا انکار کر کے اس کی حقیقت توحیدی کے سامنے سجدہ ریز ہو جاتا ہے، تو پھر حمد و ثنا کا مرحلہ آتا ہے کہ اللہ تعالیٰ کی تعریف بیان کی جائے، اور ہر حقیقی تعریف اسی کی ذات کے لیے وہ موضوع ہے، کہ وہی ہر تعریف کا حقیقی طور پہ وہ حمد کرنے والا، کہ ہم ساری کی ساری اسی سے متعلق ہو سکتی ہے، کیونکہ جس چیز کی بھی تعریف کی جائے گی وہ چیز اللہ تعالیٰ کی بنائی ہوئی ہوگی، اور جس اگر کس وصف کی کسی کے اندر کوئی خوبی موجود ہے اس کی تعریف کی جائے گی تو وہ بھی اللہ تعالیٰ کی عطا کی ہوئی ہوگی۔ تو ہر تعریف کی بازگشت، ہر حمد کی بازگشت کہ کسی بھی وجود کے لیے اگر کی جائے، وہ حقیقتاً अल्लाह की तरफ ही लौटती है, इसलिए हम्द असलन फ़कत और फ़कत खुदा के लिए ही मुमकिन है। तस्बीह असलन फ़कत और फ़कत खुदा के लिए मुमकिन है कि मसलन तस्बीह का मसला का मतलब हर नुक्स से वो पाक होना है, और अगर हम किसी फर्ज भी करें कि कोई मौजूद बहुत से नकायस से अयूब से पाक है, तो उसे अल्लाह ताला ही ने बनाया है, अल्लाह ताला ही ने उसको वजूद जो ना बख्शा है, कोई ना कोई उसका मखलूक होने की वजह से ही उसमें कमी रह जाएगी कि मुकम्मल तरीन ज़ात सिर्फ़ ज़ात खुदा है। इसलिए तस्बीह भी हकीकतन सिर्फ़ ज़ात खुदा के लिए मुमकिन है। तो तस्बीह और हम्द के बाद के इस सूरत में इस्तिग़फ़ार का ज़िक्र है कि आखिर पे कि इस्तिग़फ़ार करें कि जनाब रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम को भी इस्तिग़फ़ार का हुक्म है, क्यों? चूँकि कुरान के मुखातिब वो तमाम इंसान हैं, और आम इंसान जब इस्तिग़फ़ार करता है तो अपने गुज़श्ता गुनाहों की माफ़ी मांगता है और आने वाली लफ्ज़ों से बचने की तमन्ना करता है कि आने वाली लफ्ज़ों से बचने को दफ़ा कहते हैं और गुज़श्ता गलतियों के दूर करने को रफ़ा कहते हैं। लेकिन जब मासूमीन का मामला आता है तो मासूमीन तो गुनाहों से पाक होते हैं, जनाब रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम तो गुनाहों से पाक थे, तो उनकी इस्तिग़फ़ार का क्या मतलब था? तो उनकी इस्तिग़फ़ार अल्लाह ताला की मुसलसल याद का हिस्सा था कि याद खुदा का हिस्सा था। जब उनकी इस्तिग़फ़ार की बाद वजूहात ये बयान की गई हैं कि उनकी इस्तिग़फ़ार की बरकत से उम्मत के गुनाहों की शफात होती थी, या उनकी इस्तिग़फ़ार की बरकत से उन पे मज़ीद रहमतें और बरकतें नाज़िल होती थी, कि जिस तरह सलावात मोहम्मद वाले मोहम्मद का मतलब है कि अल्लाहुम्मा सल्ली अला मोहम्मद वाले मोहम्मद, या रब मोहम्मद वाले मोहम्मद पे रहमतें और बरकतें नाज़िल कर। तो इस्तिग़फ़ार का मतलब भी बाद मुफस्सिरीन के मुताबिक रहमतें और बरकतें और मज़ीद रहमतें और बरकतों का नज़ूल है, या मज़ीद दर्जात की बुलंदी का हसूल है कि जो कि मासूमीन से मुतल्लिक हैं, क्योंकि मासूमीन के लिए कि वो आम लग्जशें जो कि शहवतों और गैज़ो गुस्सा की बुना पे होती हैं कि वो उनके लिए चूँकि काबिल तसव्वुर नहीं है, इसलिए वो इस्तिग़फ़ार का आम मतलब जो आम इंसानों के लिए है वो आम इंसानों की हद तक मुमकिन है कि आम इंसानों की मुख्तलिफ जो दुनियावी मुश्किलात होती हैं कि उनकी में से वो सारी की सारी मुश्किलात का हल का रूहानी हल वो इस्तिग़फ़ार में है। कि एक दफ़ा हज़रत अली अलैहिस्सलाम के सामने के दो तीन शख्स मुख्तलिफ किस्म की वो हाजतें लेके आए कि किसी को औलाद की ज़रूरत थी, कोई बारिश ना बरसने की शिकायत करता था, कोई किसी और हाजत की शिकायत करता था, तो हज़रत अली अलैहिस्सलाम ने हर एक के जवाब में कहा कि तुम इस्तिग़फ़ार करो, कि जिसने औलाद मांगी थी कि उसको भी कहा इस्तिग़फ़ार करो, जिसने बारिश ना होने का वो तकाजा किया था कि बारिश के लिए दुआ करें उसको भी इस्तिग़फ़ार का कहा, जिसने एक और हाजत तलब की थी उसको भी इस्तिग़फ़ार का कहा। तो लोगों ने पूछा कि या अली, मौला अली, आपने तीनों की हाजतें मुख्तलिफ थीं लेकिन तीनों को जवाब एक ही दिया कि इस्तिग़फ़ार करें, तो आखिर किस बुनियाद पे आपने उनको जवाब दिया? हज़रत अली अलैहिस्सलाम ने कहा कि मैंने तो आयत कुरानी की बुनियाद पे उनको जवाब दिया। क्या आपने कुरान में सूरह जिन में नहीं पढ़ा कि जो है कि इस्तिग़फ़ार से वो औलाद भी हासिल होती है, कि इस्तिग़फ़ार से बारिश भी बरसती है और इस्तिग़फ़ार से दीगर नेमतें भी अता होती हैं? तो मैंने तो सूरह जिन की आयात के मुताबिक ان لوگوں کو اللہ کے فرمان کے مطابق ان لوگوں کو جواب دیا ہے کہ اگر یہ لوگ استغفار کریں گے تو اپنی جو مختلف حاجات ہیں تو اس استغفار کی برکت سے وہ پا لیں گے. اور استغفار جب جناب رسول خدا سے متعلق ہوتی ہے تو بعض مفسرین کے نزدیک یہ صلوات و درود کے معنی میں آتی ہے, یعنی وہ رحمتیں اور برکتیں جو کہ درود میں شامل ہیں وہی رحمتیں اور برکتیں یہاں پہ مراد ہیں جو کہ استغفار میں شامل ہیں. کہ ایک روایت میں آتا ہے کہ جناب رسول خدا حضرت محمد صلی اللہ علیہ وسلم دن میں 70 مرتبہ استغفار کرتے تھے. جب وہ رسول جو کہ تمام گناہوں سے پاک تھا, جو کہ تمام آنے والے انسانوں کے لیے وہ نمونہ عمل تھا, تمام آنے والے انسانوں کے لیے وہ حق اور سچا نبی تھا, اگر وہ دن میں 70 مرتبہ استغفار کرتا ہے تو ایک عام انسان کو کہ جس سے مسلسل گناہ اور لغزشیں ہو رہی ہوتی ہیں اسے تو بہت زیادہ استغفار کرنا چاہیے. اور اسی لیے حضرت علی علیہ السلام سے پوچھا گیا کہ ایک شخص نے ان کے سامنے استغفار کا ذکر کیا, حضرت علی علیہ السلام نے اسے کہا کہ کیا تجھے خبر بھی ہے کہ استغفار کا مطلب کیا ہے؟ تو اس نے کہا نہیں. حضرت علی نے فرمایا کہ دیکھیں استغفار ایک کلمہ ہے جس کے 6 معنی ہیں. اور پھر حضرت علی علیہ السلام نے اس کے 6 معنی بیان کیے کہ جن میں سے کچھ شرائط قبولیت استغفار ہیں اور کچھ کمال استغفار کی وہ شرائط ہیں. کہ ان میں سے کچھ شرائط یہ تھی کہ ایک تو سب سے پہلے جو پچھلے گناہ کیے ہوئے ہیں ان پہ نادم و پریشان پشیمان ہونا ہے, کہ ندامت ظاہر کرنی ہے, اظہار ندامت کرنا ہے, اور دوسرے کہ ان کی طرف دوبارہ کبھی واپس پلٹ کر نہیں آنا ہے, کہ دوبارہ ان گناہوں کی تکرار نہیں کرنی ہے اور پکی توبہ کرنی ہے, اور تیسرے جو لوگوں کے حقوق واجب الادا ہیں کہ ان کو ادا کرنا ہے, اور چوتھا کہ جو عبادتیں کہ قضا ہو چکی ہیں کہ ان اللہ کے حقوق کو بھی ادا کرنا ہے, اور پھر یہ کہ اپنا وہ گوشت جو مال حرام سے اگا ہے کہ اس کو اللہ کی راہ میں محنت کر کے, اللہ کی راہ میں اطاعتیں کر کے اس کو نیک کاموں میں اتنا پگھلا دینا ہے کہ ایک دفعہ وہ گوشت دوبارہ ہڈیوں سے مل جائے اور نیا گوشت پیدا ہو جو کہ مال حلال سے پیدا ہو. کہ یہ کمال استغفار کی شرط ہے, کہ یعنی استغفار کے کمال کے لیے قبولیت کی شرط شرائط وہ پہلے والی ہے. اور اسی طرح کمال استغفار کی ایک شرط اور بھی ہے کہ انسان نے جو لذتیں حاصل کی ہیں, کہ جو گناہ کی وجہ سے لذتیں حاصل کی ہیں, تو اب اللہ تعالیٰ کی اطاعت میں اپنے جسم کو کچھ تکالیف پہنچائے, مثلا روزے سے جو بھوک پیاس کی اور کمزوری کی تکلیف ہوتی ہے, کہ اس طرح کی مختلف ریاضتوں سے اپنے نفس میں جو گناہ کے اثرات ہیں کہ ان کو ختم کر دیں, تو یہ بھی کمال استغفار کی شرائط ہیں جو کہ حضرت علی علیہ السلام نے بیان کی ہے. کہ اللہ تعالیٰ سے دعا گو ہوں کہ اس رمضان کے مہینے میں ہمیں اپنی تسبیح کرنے, ہمیں اپنی حمد و ثناء بیان کرنے اور استغفار حقیقی کرنے کی توفیق عطا فرمائے. الحمدللہ رب العالمین. اللہم صلی علی محمد و آل محمد.